यो रेडियो नेपाल हो। अब श्रिया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 प्रतिनिधि सभामा पेश। सर्वोच्च अदालतको आदेशको कार्यान्वयन र नागरिकता प्राप्तिलाई थप व्यवस्थित गर्न विधेयक ल्याइएको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। देशका विभिन्न स्थानमा भइरहेको डढ़ेलो र आगलागीका सम्बन्धमा प्रभावकारी कदम चाल्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। मनाङको चामे गाउँपालिकाको तिमाङ जंगलमा लागेको डढ़ेलो 10 दिनसम्ममा पनि नियन्त्रणमा आउन सकेन। पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद वार्ताद्वारा समस्या समाधान गर्न सरकारको अनुरोध। आन्दोलनरत पक्षले आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने। र भारतको छत्तीसगढ़ राज्यमा सुरक्षाकर्मीको कार्यवाहीमा 31 जना माओवादी विद्रोहीको मृत्यु।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मनाङको चामे गाउँपालिका एक तिमाङ जंगलमा लागेको डढ़ेलो अझै पनि नियन्त्रणमा आउन सकेको छैन। यही माघ 19 गते बेलुकीदेखि लागेको डढ़ेलो 10 दिनसम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तिमाङ जंगलमा लागेको डढ़ेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिए पनि कठिन तथा जोखिम भीड़का कारण नियन्त्रणमा लिन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो। यतिखेर थप जानकारीका लागि हामीसँग सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल नै टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हामी उहाँसँग कुरा गर्छौं। अर्यालज्यू
हजुर, नमस्कार। हजुर
हजुर, त्यहाँको पछिल्लो अवस्था के छ?
हजुर, यो चाहिँ हाम्रो विगत 9 दिनदेखि चाहिँ तिमाङको जंगलमा चाहिँ आगलागी डढेलो भइरहेको छ। यो चाहिँ बस्ती क्षेत्रभन्दा करिब 1 किलोमिटर जति माथिल्लो क्षेत्रमा लागेको डढेलो छ होइन। हालसम्म चाहिँ करिब 10 हेक्टर क्षेत्रफलमा डढेलो फैलिएको अनुमान गरिएको छ। हाम्रो सुरक्षा निकायहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय जनता र युवा क्लब लगायत सम्पूर्णको संयुक्त टोली चाहिँ हाल पनि फिल्डमा नै तत्कालीन अवस्थामा चाहिँ परिचालित अवस्था छ। तर पनि हामीले अहिलेसम्म चाहिँ यो डढेलो चाहिँ पूर्ण रूपमा नियन्त्रणमा लिन सकिरहेका छैनौँ।
हजुर, यो 9-10 दिन पनि भइसकेको छ डढेलो लागेको, अब यतिका दिनसम्म पनि नियन्त्रणमा आउन नसक्नुको कारण चाहिँ के होला?
हजुर, यसपालि चाहिँ विशेष गरी सायद जलवायु परिवर्तन लगायत अन्य कारणले हुनसक्छ। हिमपात भइसकेको अवस्था छैन मनाङमा हालसम्म पनि, तथा हिउँदे वर्षा पनि हालसम्म कुनै देखिएको छैन। त्यस कारणले गर्दा हाम्रा यी पहाडहरू, हाम्रा वन जंगलहरू चाहिँ अत्यन्तै सुक्खा छन् होइन। साथसाथै तीव्र वेगले चाहिँ हावाहुरीहरू पनि चलिरहेको छ। त्यो कारणले गर्दा पनि यो चाहिँ डढेलो तीव्र रूपमा चाहिँ फैलिएको अवस्था छ। साथै हाम्रो अहिले लागेको यो डढेलोको क्षेत्र चाहिँ अत्यन्तै चाहिँ भीर पहरा भएको होइन, अलिकति भौगोलिक रूपमा जटिल भएको कारणले गर्दा चाहिँ निभाउन नसकिएको अवस्था छ हाम्रो तर्फबाट चाहिँ।
हजुर, त्यहाँ वरपरका बस्ती जोखिमको अवस्था कतिको छ त्यहाँ डढेलो लागिसकेपछि?
हजुर, हामीले चाहिँ सर्वप्रथम चाहिँ जनधनको क्षति नहोस् तथा बस्ती क्षेत्र चाहिँ जोखिम मुक्त रहोस् भनेर चाहिँ डढेलो लागेको भोलिपल्टबाट नै हामीले चाहिँ फायर लाइनहरू निर्माण गर्ने तथा बस्ती क्षेत्रमा चाहिँ पानीको यथेष्ट रूपमा चाहिँ प्रावधान गर्ने उस गर्ने तथा हाम्रो जिल्ला स्थित रहेका सम्पूर्ण ट्याङ्कर लगायतका फायर एक्सटिङ्विसर सबै तैनात अवस्थामा राखेका छौँ। जब त्यसले गर्दा चाहिँ हाम्रो बस्ती क्षेत्र चाहिँ जोखिममा छैन। यो डढेलो चाहिँ हाम्रो त्यो लागेको ठाउँबाट चाहिँ अलिकति माथितिर विस्तार हुँदैछ। हावाको डिरेक्सन पनि माथितिर, माथि लमजुङ हिमालतिर चाहिँ फेस गरिरहेको हुँदाखेरि चाहिँ हाम्रो बस्ती क्षेत्र चाहिँ हालसम्म चाहिँ जोखिम मुक्त नै छ। हजुर
हजुर, हुन्छ, यो जानकारीको लागि यहाँलाई धेरै धन्यवाद।
हजुर धन्यवाद, नमस्कार।
हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो यतिखेर मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल। त्यहाँ आग लागि भएको छ, डढेलो लागेको छ जंगलमा, र त्यहाँ बस्तीमा डडेलो पसेको छ कि छैन र त्यहाँको पछिल्लो अवस्था कस्तो छ भन्ने बारेमा हामीले यतिखेर उहाँसँग जानकारी लिएका हौं। अब थप समाचार। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद वार्ताद्वारा समस्या समाधान गर्न सरकारले अनुरोध गरेको छ। सरकारी पक्ष र आन्दोलनरत पक्ष बीचको हिजो भएको वार्ता बिना निष्कर्ष टुंगिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो। वार्तापछि गृह मन्त्रालयले गएराती एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ। यसैबीच आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने वार्ता टोलीका सदस्य सरस्वता सिंगकले बताउनुभयो। प्रतिनिधि सभामा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 पेश भएको छ। बैठकमा विधेयक पेश गर्नुहुँदै गृहमन्त्री रमेश लेखकले नागरिकता प्राप्त गर्ने विषयलाई थप व्यवस्थित गर्न र यस सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न नागरिकता ऐनमाथि संशोधन गर्न आवश्यक रहेको बताउनुभयो। गृहमन्त्री लेखकले जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तान वा हाल बाबुआमा सम्पर्कमा नरहेका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहज बनाउने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो।
बाबुआ आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को जन्मको आधारमा नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएकोमा वा आमा सम्पर्कविहीन रहेको व्यक्तिका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्न विद्यमान व्यवस्थामा परिमार्जन गर्नुपर्ने भएको छ। कुनै व्यक्तिको जन्म दर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्रमा बाबुको नाम उल्लेख भएको तर निजको बाबु हाल सम्पर्कमा नरहेको भनी निजले सो घोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानी निजलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गर्न कुनै व्यक्तिले नागरिकताको प्रमाण पत्रमा बाबुको नाम थर ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा सोही बमोजिम नेपाली नागरिकता प्रदान गर्न तथा 16 वर्ष उमेर पूरा नभएका बाल बालिकालाई नाबालक परिचय पत्र प्रदान गर्ने सहितका विषयलाई नेपाल नागरिकता ऐनमा समावेश गर्नुपर्ने भएकोले नेपाल नागरिकता ऐन 2063 संशोधन गर्न भनेको विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु।
गृहमन्त्री लेखकले हिजोको प्रतिनिधि सभा बैठकमा नेपाल प्रहरी विधेयक 2081 र सशस्त्र प्रहरी बल नेपाल विधेयक 2081 पनि प्रस्तुत गर्नुभयो। यस्तै बैठकले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्नुभएको बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2081 छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आगलागी र डडेलो नियन्त्रणका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले मुलुकका विभिन्न स्थानमा आगलागी र डढेलो बढ़िरहेको र यसले मानव बस्ती जंगली जनावर चराचुरूङ्गी र वनस्पतिमा ठूलो असर परिरहेको भन्दै आगलागी नियन्त्रण र सुरक्षाका लागि भइरहेका कामहरूबारे सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्र खानेपानी मन्त्रालयमा आगलागी भएको विषयले देशको सुरक्षा र संवेदनशीलतामा प्रश्न उठाएको भन्दै छानबिन गरी तथ्य बाहिर ल्याउन माग गर्नुभयो। सांसदहरूले संसदमा दर्ता भएको गैर सरकारी जलन विधेयक संसदमा पेश गर्न र छलफलमा ल्याउन माग समेत गर्नुभयो। यसै गरी बैठकमा सांसदहरूले संसदमा दर्ता भएको अध्यादेश संसदमा रहेका विधेयक अड्किएको विषय भ्रष्टाचार निवारण लगायतका समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दाहालले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा सामाजिक सञ्जाल विधेयक 2081 र आर्थिक वर्ष 2081-82 को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेश भएको छ। यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरूले अन्तर्जातीय विवाह गर्ने नागरिकलाई राज्यबाट दुःख दिने कार्य भएकाले यस्ता कार्यमा संलग्न दोषीलाई छानबिन गरी कार्यवाहीको दायरामा ल्याउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले सरकारको उच्च पदस्थ पदाधिकारीहरूले आत्मवृत्तान्त पुस्तक लेख्दा र सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक रूपमा गोप्य सूचनाहरू खुलाउने कार्य भएको भन्दै यस्ता कार्यहरूको नियन्त्रण गर्नुपर्ने पाथीभरा क्षेत्रमा केवलकार निर्माणमा उत्पन्न विवादमा स्थानीयवासीसँगको समन्वय र समझदारीमा समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आज सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस 2081 मूल समारोह समिति गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव बमोजिम मूल समारोह समितिको गठनसँगै विभिन्न उपसमिति र कार्यक्रमहरूको प्रस्ताव पारित गरेको छ। प्रजातन्त्र दिवसका अवसरमा फागुन 6, 7 र 8 गते 3 दिनसम्म नेपाल र विदेश स्थित नेपाल राजदूतावास कूटनैतिक नियोग एवं वाणिज्य दूतावासहरूमा दीपावली गर्ने तथा फागुन 7 गते सैनिक मंच टुडीखेलमा मूल कार्यक्रम आयोजना हुनेछ। बैठकमा प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसलाई औपचारिकतामा मात्रै सीमित गर्न नहुनेमा जोड़ दिनुभयो।
जनताको विषय बनाउनु पर्दछ र जनताले यस्ता कुरामा सहभागी भएर सेलिब्रेट गर्न कसरी पाउने, कसरी उनीहरूलाई अर्गनाइज, कसरी जनतालाई मोबिलाइज गर्ने हो, त्यो कुरामा हामीले ध्यान दिन जरुरी छ। नेपालमा कुनै दिनले सबभन्दा ठूलो परिवर्तन ल्याएर जाने सांसदहरूले त्यही दिन चाहिँ नमनाएर अरू दिन मात्रै मनाउने भन्ने कुरा लोकतान्त्रिक आन्दोलनलाई अस्वीकार गरे हो। त्यत्रो परिवर्तन ल्याउने कुरालाई मान्न रुचि ठ्याम्मै नहुने यस्ता खालका पन्थहरू छँदैछन्। यसलाई जनस्तरमा बनाउनका लागि प्रदेश तह स्थानीय तहहरूलाई पनि आग्रह गरिराखेका छौँ।
प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने निरंकुश तन्त्र ढालेर जनताकै बलमा स्थापना भएको प्रजातन्त्र सबैभन्दा ठूलो उत्सव भएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसदबाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइ नसकेको बताउनु भएको छ। संघीय संसद भवन परिसरमा अध्यादेश सम्बन्धमा सोधिएको प्रश्नबारे संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै वहाँले अहिले संसदको गढ़पूरक संख्या गन्ने बेला आइ नसकेको बताउनुभयो। संसदको हिउँदे अधिवेशन शुरू हुनु अघि सरकारले विभिन्न मितिमा 6 वटा अध्यादेश जारी गरेको थियो। संसद नियमावली अनुसार संसद बैठक शुरू भएपछि अध्यादेशहरू पेश गर्नुपर्ने प्रावधान छ। आगामी जेठ 2-4 गतेसम्म काठमाण्डुमा हुने सगरमाथा सम्वाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हिजो तयारी बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले सम्वादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले किर्तिपुर अस्पतालको जलन वार्डमा जलन पीड़ितहरूको उपचार अवस्थाबारे जानकारी लिनुभएको छ। मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरूको निशुल्क उपचारका लागि निर्णय गरे लगत्तै जलन अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ। मन्त्री पौडेलले अस्पतालका अधिकारीहरूसँगको अन्तर्क्रियामा निशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गर्नुभयो। तनहुँको व्यास नगरपालिकाले विभिन्न जातिका मौलिक भाषा कला संस्कार र संस्कृति संरक्षणका लागि व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने सबै समुदायका मौलिक भाषा साहित्य कला संस्कार संस्कृति जगेर्ना उत्थान र सम्वर्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो। व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको समन्वयमा आगामी फागुन 7, 8 र 9 गते व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम हुने नगर प्रमुख कुलपति वैकुण्ठ नेउपानेले बताउनुभयो। घले समुदायले आफूहरूलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन्। सबैले आफ्नो पहिचान स्थापित गरिसकेको अवस्थामा जात जातिकै सूचीमा नपर्दा विभिन्न सेवा सुविधाबाट वञ्चित हुनु परेको उनीहरूको गुनासो छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
नेपालको सबैभन्दा पुरानो आदिवासी तथा प्राचीन नेपालका शासक समुदाय घलेहरू यतिखेर पहिचानको खोजीमा छन्। आफ्नै भाषा संस्कृति परम्परा वेशभूषा र जनसंख्या रहेको घलेहरूको मुख्य पर्व माघ 1 गते मनाइने लोसार पर्व हो। यसलाई उनीहरू नयाँ वर्षका रूपमा मनाउँछन्। उनीहरूको जन्मदेखि मृत्युसम्म आफ्नै संस्कार विधि छ। मुलुकमा आएको सामाजिक आर्थिक र राजनैतिक परिवर्तनसँगै अस्तित्वमा रहेका जाति भाषा धर्म र समुदाय समुदायले आफ्नो पहिचान पाएका छन् र राज्यको समावेशी नीति अनुसार विभिन्न तहमा विस्तारै पहुँच पुर्याउन सफल भएका छन्। तर झण्डै 35,000 जनसंख्यामा रहेका घलेहरू भने अझै पहिचान नपाएर राज्यका विभिन्न निकायमा धाइरहेका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन भएपछि सूचीकृत भएका जातिमा उनीहरू परेनन्। त्यसले गर्दा समावेशी नीति अनुसार पाउने सेवा सुविधाबाट उनीहरू वञ्चित हुँदै आएका छन्। लिलाफङ अर्थात घले समाजका अध्यक्ष दिनेश घले:
समावेशी कोटाको सिद्धान्त अनुसार हामीमा अहिलेसम्म लागू भएको छैन। न गुरुङको संस्कृतिसँग, न मगरको संस्कृतिसँग, न तामाङको संस्कृतिसँग, न जन्मदेखि मृत्युसम्मको संस्कृति कसैसँग पनि मिल्दैन। त्यस्तो पृथक जातिको हाम्रो पहिचानको आधार विशेषता भएर पनि अहिलेसम्म हामी चाहिँ सूचीकृत हुनबाट वञ्चित छौं।
घलेहरूको बसोबास पूर्वको सङ्खुवासुवादेखि पश्चिम बागलुङ लगायत 42 जिल्लामा रहेको छ। नेपालको इतिहासमा साहा र मल्ल वंश अघि नै घलेहरूले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ क्षेत्रमा राज्य गरेको इतिहास पाइन्छ। घले समाजका अध्यक्ष घले राज्यले आफूहरूलाई कुन जातिमा पर्छौं भनेर छुट्याइ दिए मात्रै पुग्ने बताउनुहुन्छ।
राज्यले भनिदिनु पर्यो कि तिमी चाहिँ यहाँ छौ है घले हो तिमीहरू भने यहाँ आदिवासी जनजातिमा छौ कि खस आर्यमा त हामी होइनौ अनि को हो त हामी त।
घले समुदायलाई राज्यले सूचीकृत गर्न आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन 2059 अनुसूचीमा सूचीकृत हुनुपर्ने उनीहरूको माग छ। प्रतिष्ठानका उपाध्यक्ष रोशन गुरुङ चाहिँ घलेहरूका विषयमा हाल अध्ययन भइरहेको र अध्ययन प्रतिवेदन आएपछि थप निर्णय गर्न सकिने बताउनुहुन्छ।
घले छुट्टै समुदाय हो या होइन यसको निम्ति चाहिँ छुट्टै एउटा अध्ययनको लागि कार्यदल छ। त्यो विज्ञहरूले गरेको सिफारिसको आधारमा मात्रै प्रतिष्ठानले चाहिँ बोल्न।
बहुजाति, बहुभाषी, बहुसांस्कृतिक तथा धार्मिक विविधता युक्त मुलुक हो। जुन जाति जहाँ बसे पनि नेपाली नै हुन्, तर हरेकले आफ्नो पहिचान पाइरहेका बेला यति धेरै जनसंख्यामा रहेका घले समुदायलाई आफ्नो पहिचान प्रदान गर्नु राज्यको दायित्व हो। अधिकारी रेडियो नेपाल काठमाडौँ।
काठमाडौँको दक्षिण कालीमा स्कूल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा बस चालक 35 वर्षीय रामकृष्ण थापा मगर र 8 वर्षीय विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। यस्तै दुर्घटनामा परि 41 जना घाइते भएका र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सुर्खेतको वीरेन्द्रनगरबाट तीर्थयात्री बोकेर भारतको प्रयागराज कुम्भ मेला जाँदै गरेको बस दुर्घटना हुँदा 36 जना घाइते भएका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका कुभे 1-4331 नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार महाकुम्भ मेलामा जान लागेको बस हिजो साँझ दुर्घटनामा परेको हो। घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी जोमसुम कोरोला सड़क अन्तर्गत मुस्ताङका 3 मोटर चल्ने पुल निर्माण भएको छ। बेनी जोमसुम कोरोला सड़क आयोजना कार्यालय मुस्ताङले मार्फा खोला, नरसिंह खोला र चराङ खोलामा 31,78,00,000 रूपियाँको लागतमा मोटरेबल पुल निर्माण गरेको हो। आयोजनाका प्रमुख ध्रुव कुमार झाले 3 पुलको संरचना र पहुँच मार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेको जानकारी दिनुभयो। प्रकृतिका लागि महत्वपूर्ण लाटोकोसेरो तथा हुकीचेल संरक्षण गर्ने उद्देश्यले धनुषाको मिथिला बिहारी नगरपालिकामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। मिथिला वाइल्ड लाइफ ट्रस्ट र प्रकृतिका लागि साथीहरू नामक संस्थाको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा लाटोकोसेरोले मुसा, सर्प, विषालु किरा, फट्याङ्ग्राहरूको शिकार गरेर मानवलाई प्रत्यक्ष रूपमा लाभ दिने भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकतामा विज्ञहरूले जोड़ दिनुभयो। सम्मेलनमा नेपाल, भारत, अमेरिका तथा बेलायतका चरा विज्ञ तथा प्रकृति विज्ञहरूको सहभागिता रहेको थियो। रारा क्षेत्रमा घुम्न जाने आन्तरिक तथा विदेशी पर्यटकहरूको सुरक्षाका लागि सरकारले पर्यटक प्रहरी राख्ने निर्णय गरेको छ। नेपालकै सबैभन्दा ठूलो र गहिरो ताल रारा ताल घुम्न जाने पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी राख्न पर्यटन विभाग र छायानाथ रारा नगरपालिका बीच सम्झौता भएको छ। प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेसँगै बाजुरामा परम्परागत काठका भाँडा बनाउने व्यवसाय संकटमा पर्न थालेको छ। सरकारले आयातित प्लास्टिकका भाँडाको प्रयोग रोकेर स्थानीय स्तरमा उत्पादित भाँडाको बजार व्यवस्थापनमा सहजीकरण गरिदिन व्यवसायीले माग गरेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
बाजुरामा परम्परागत रूपमा चल्दै आएको काठका भाँडा बनाउने पेसा पछिल्लो समय संकटमा पर्न थालेको छ। मेहनत अनुसारको आमदानी नभएपछि उक्त पेसा लोप हुने अवस्थामा पुगेको काठका भाँडा निर्माण गर्ने व्यवसायीको भनाइ छ।
खोला खाने पर्था खोलाले हामीले पर्था नपर्ने भयो, दुई तिनजनाले बोकेर ल्याउनु पर्यो, बोकाको जेलाई नपर्ने भयो।
बजारमा मेसिनबाट आयातित प्लास्टिक लगायतका भाँडा कुडा बढी प्रयोगमा आउन थालेपछि यसको महत्व पनि घटेको छ भने अर्कोतिर व्यावसायिक रूपमा रूपान्तरण गर्न नसकिँदा चौधारा जातिले परम्परादेखि नै अंगालेको यो पेसा नै संकटमा पर्न थालेको हो। स्थानीय औजार बाँको सहायताले भाँडीमा निर्माण गरिने विभिन्न काठका भाँडा बनाए बापत अन्न लिने र जीविकोपार्जन गर्ने बाजुरा स्थित काठका भाँडा निर्माण गर्ने केही चौधारा जातिले पेसा कायमै राखिरहेका भए पनि गुजारा गर्न मुस्किल भएकाले उत्पादित सामग्री बिक्री वितरणमा सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन्। गौमूल गाउँपालिका वडा नम्बर एक होम्लिसका पठाने चौधारा बाजुराका नौवटै स्थानीय तहमा अहिले पनि बाली गरे प्रथा कायमै छ। बाली गरे प्रथा अन्त्य गर्न र यो पेसालाई संरक्षण गरी व्यवसाय तर्फ परिमार्जनका लागि सुदूरपश्चिम प्रदेश सरकारले के पहल गरिरहेको छ त? भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापा।
भएकाहरूको प्रबन्धन गर्ने भनेर कार्यक्रम सरकारकै नीति कार्यक्रममा पनि समावेश छ।
मेसिनबाट निर्मित आयातित भाँडाहरूले गाउँमा थप प्रभाव जमाउनु अघि भाँडा बनाउने प्रविधिमा सुधार गरी यो पेसालाई प्रोत्साहित गर्न आवश्यक छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको छत्तीसगढ़ राज्यस्थित इन्द्रावती क्षेत्रमा रहेको घना जंगलमा सुरक्षा बलले गरेको कार्यवाहीमा कम्तीमा 31 जना माओवादी विद्रोही र 2 जना भारतीय सैनिक मारिएका छन्। माओवादी विद्रोहीहरूको सभा भइरहेको सूचनाका आधारमा सुरक्षा बलले कार्यवाही गरेको वरिष्ठ प्रहरी अधिकारी सुन्दरराज पीले बताउनुभयो। गाजाको जेइटुनमा इजरायली सेनाको आक्रमणमा परि एक गर्भवती सहित 3 जनाको मृत्यु भएको छ। इजरायली सेनाले कब्जा गरेको वेस्ट ब्याङ्कको नूर सम्स शरणार्थी शिविरमा एक गर्भवती सहित 3 प्यालेस्टिनी नागरिकको मृत्यु भएको अल जजिराले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्ष 2081-82 बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन राष्ट्रिय सभाको आइतबारको बैठकमा पेश गर्नु भएको छ। बैठकमा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताउनुभयो। प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले भू राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्य श्रृंखला प्रभावित भएको, अपेक्षित रूपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेकोले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको उल्लेख गर्नुभयो। बैठकमा अर्थमन्त्री पौडेलले वित्त प्रणालीको पारदर्शिता र विश्वसनीयता बढेको बताउनुभयो। समीक्षा अवधिमा समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 17.66% बढ़िरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले आर्थिक वृद्धिको परिचालकका रूपमा रहेको पूँजीगत खर्च आर्थिक वर्षको मध्यसम्म सुस्त रहने विगतको प्रवृत्तिमा भने उल्लेख्य सुधार हुन सकेको उल्लेख गर्नुभयो। गण्डकी प्रदेशमा किसानको हित हेरेर सञ्चालन गरिएका कृषिका कतिपय कार्यक्रम नीति र स्रोत साधनको अभावमा दिगो र प्रभावकारी हुन सकेका छैनन्। प्रदेश सरकारले शुरू गरेको मुख्यमन्त्री जलवायु नमूना कृषि गाउँ कार्यक्रमले निरन्तरता पाउन सकेको छैन। प्रदेश सरकार स्थापना भएको 4 वर्षसम्म उक्त कार्यक्रमले बजेट कार्यक्रममा प्राथमिकता पाए पनि कार्यक्रम भने सञ्चालन हुन सकेको छैन। कृषि भूमि व्यस्त तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले कृषिका कतिपय कार्यक्रम शुरूमा उत्साहका साथ शुरू हुने र विस्तारै सेलाउँदै जाने समस्या रहेको बताउनुभयो। उक्त कार्यक्रमको सट्टा प्रदेश सरकारले जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम सञ्चालनको योजना बनाइरहेको उहाँले उल्लेख गर्नुभयो। प्रदेशका सबै स्थानीय तहलाई समेट्ने गरी गरी 87 स्थानमा मुख्यमन्त्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियो। धनुषा जिल्ला स्थित धनुषा धामलाई विद्युत चोरी मुक्त नगरपालिका घोषणा गरिएको छ। धनुषा धाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजनमा नगरपालिका विद्युत चोरी मुक्त क्षेत्र घोषणा भएको हो। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषा धाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत चोरी मुक्त क्षेत्र घोषणा गर्नु भएको हो। कार्यक्रममा धनुषा धाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछड़िएका तथा आर्थिक रूपमा विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण समेत गरिएको थियो। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च रकमले घटेको छ। आइतबार नेप्से परिसूचक 11.49 अंकले घटेर 2688.31 को बिन्दुमा कायम भएको छ। आइतबार 105 कम्पनीका 1,58,55,610 किता शेयरहरू 8,39,86,60,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा दुई कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। म्याग्दीको मंगला गाउँपालिकाका किसानले अम्रिसो खेती गरेर राम्रो आमदानी गर्दै आएका छन्। मंगला गाउँपालिका अर्मनी कि तेज कुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट यस वर्ष 4,00,000 भन्दा बढी आमदानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
थ्री स्टार क्लब पोखरामा जारी 24 संस्करणको आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता 2081 सेमी फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालाको फुटबल मैदानमा आइतबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा मच्छिन्द्र क्लबलाई थ्री स्टारले ट्राइबेकरमा 4-2 को गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा यात्रा बनाएको हो। 90 मिनटको निर्धारित र थपिएको 30 मिनटमा पनि दुवैतर्फ गोल रहित खेल बराबरीमा पुगेपछि ट्राइबेकरमा पुगेको खेल मच्छिन्द्रका विशाल घलान र आदित्य चौधरी ले गोल गर्न नसक्दा मच्छिन्द्र क्लब आहारारा पोखरा गोल्ड कपको यस वर्ष क्वार्टर फाइनलबाटै यात्रा टुंग्याएको छ। यसैबीच सोमबार तेस्रो क्वार्टर फाइनल खेलमा त्रिभुवन आर्मी क्लब विरूद्ध चर्च बोइज युनाइटेड बीच खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरूङले बताउनुभयो। समूह एमा रहेको चर्च बोइजले न्यू रोड टीम एनआरटीलाई पराजित गर्दै क्वार्टर फाइनलमा यात्रा बनाउँदा आर्मीले भने सिधै बाई पाएर क्वार्टर फाइनलको यात्रा तय गरेको हो। कैलालीको धनगढ़ीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सीवाईसी अतरिया फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको सेमी फाइनल खेलमा डीसीए धनगढ़ीलाई 6 विकेटले हराउँदै अतरिया फाइनलमा पुगेको हो। जितका लागि 109 रनको सामान्य लक्ष्य पाएको अतरियाले 18 ओभरमा 4 विकेट क्षतिमा पूरा गर्यो। यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको धनगढ़ीले 20 ओभरमा अल आउट हुँदै 108 रन बनायो। अतरियाले उपाधिका लागि सोमबार फ्रेन्च युथ क्लब डडेलधुरासँग खेल्नेछ। नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको सो प्रतियोगिताका विजेताले नगद 10,00,000 रूपियाँ र उपविजेताले नगद 5,00,000 सहित ट्रफी पाउनेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम सम्बन्धी जानकारी। आज देशको पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरहे। कोशी प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:46 भयो भने सूर्यास्त भरे साँझ 5:52 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 प्रतिनिधि सभामा पेश। सर्वोच्च अदालतको आदेशको कार्यान्वयन र नागरिकता प्राप्तिलाई थप व्यवस्थित गर्न विधेयक ल्याइएको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। देशका विभिन्न स्थानमा भइरहेको डढ़ेलो र आगलागीका सम्बन्धमा प्रभावकारी कदम चाल्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। मनाङको चामे गाउँपालिकाको तिमाङ जंगलमा माघ 19 गते लागेको डढ़ेलो अझै नियन्त्रणमा आउन सकेन। पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद वार्ताद्वारा समाधान गर्न सरकारको अनुरोध। आन्दोलनरत पक्षले आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने। र भारतको छत्तीसगढ़ राज्यमा सुरक्षाकर्मीको कार्यवाहीमा 31 जना माओवादी विद्रोहीको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।